الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں۔ حدیث پاک میں آتا ہے، فرمایا کہ قیامت کے دن جب اللہ تبارک و تعالی کے عرش کے سائے کے علاوہ دوسرا کوئی سایہ نہ ہوگا، تین قسم کے افراد ایسے ہیں جو اللہ تبارک و تعالی کے عرش کے سائے میں ہوں گے۔ پہلا جو میرے پریشان امتی کی پریشانی کو دور کرے گا قیامت کے دن اللہ تبارک و تعالی کے عرش کے سائے میں ہوگا۔ دوسرا جو میری سنت کو زندہ کرے گا قیامت کے دن اللہ تبارک و تعالی کے عرش کے سائے میں ہوگا۔ اور جو مجھ پر کثرت سے درود پاک پڑھتا ہوگا قیامت کے دن اللہ تبارک و تعالی کے عرش کے سائے میں ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، سلسلہ ہے اچھی بری عادتیں۔ ہمارا دین ہمیں اچھی عادتیں اپنانے کی تعلیم ارشاد فرماتا ہے اور بری عادتوں کو چھوڑنے کی تعلیم دیتا ہے۔ آج کے ہمارے سلسلے کا موضوع ہے نظم و ضبط یعنی ڈسپلن۔ اسلام ہمیں نظم و ضبط سے رہنے کا حکم ارشاد فرماتا ہے اور قرآن و احادیث سے بے شمار اس کے مدنی پھول ہمیں سیکھنے کو ملتے ہیں۔ اللہ تبارک و تعالیٰ نے سورہ آل عمران کی آیت نمبر 190 میں ارشاد فرمایا، ان فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب، بے شک آسمانوں اور زمین کی پیدائش میں اور رات اور دن کے آنے جانے میں عقل والوں کے لیے نشانیاں ہیں۔ اللہ تبارک و تعالیٰ نے قرآن پاک میں جگہ بجگہ اپنی تخلیق کے بارے میں غور و فکر کرنے کا حکم ارشاد فرمایا ہے اور ہم جب تفسیر پڑھتے ہیں تو ہمیں نہ صرف قدرت کے عجائبات بلکہ بہت سارے وہ مدنی پھول جو ہماری ڈیلی روٹین ڈیلی لائف میں بھی کارآمد ثابت ہو سکتے ہیں ہمیں سیکھنے کو ملتے ہیں۔ تو آئیے ہم غور کرتے ہیں کہ اللہ تبارک و تعالی نے رات اور دن، چاند اور سورج کے بارے میں کیا ارشاد فرمایا ہے۔ اللہ تبارک و تعالی سورہ یاسین میں ارشاد فرماتا ہے، للشمس ينبغي لها ان تدرك القمر وللليل سابق النهار وكل في فلك يسبحون، ارشاد فرمایا کہ سورج کو یہ لائق نہیں کہ وہ چاند کو پکڑ لے اور نہ ہی رات دن پر سبقت کرنے والی ہے اور ہر ایک دائرے میں تیر رہا ہے۔ یہاں پر دیکھیں کہ سورج کے بارے میں فرمایا کہ وہ چاند کو پکڑ نہیں سکتا، اس کے لائق ہی نہیں ہے کہ وہ چاند کو پکڑے، یعنی اللہ تبارک و تعالی نے سورج کی ایک ڈیوٹی لگائی ہے، وہ مشرق سے نکلتا ہے، مغرب میں ڈوبتا ہے، اپنے وقت پر نکلتا ہے اور اپنے وقت پر ڈوب جاتا ہے، چاند اپنی منزلوں میں سفر کرتا ہے، اسی طریقے سے رات اپنے وقت پر آتی ہے، اپنے وقت پر چلی جاتی ہے، دن اپنے وقت پر آتا ہے اور اپنے وقت پر چلا جاتا ہے۔ تو ہر ایک نظم و ضبط کے ساتھ اپنے اپنے کام میں لگا ہوا ہے، کوئی ایک دوسرے کے کام میں انٹرفیئر نہیں کرتا۔ یہی چیز ہمیں نظم و ضبط سکھاتی ہے۔ دراصل نظم و ضبط یہ عربی کے الفاظ ہیں اور اس کا معنی ہوتا ہے لڑی میں موتیوں کا پرونا۔ آپ دیکھیں جب کوئی ہار کوئی مالا ہمارے سامنے آتی ہے تو اس میں کس خوبصورتی کے ساتھ موتیاں جڑی ہوئی ہوتی ہیں اور جو اس کو پرونے والا ہوتا ہے وہ اس کی خوبصورتی کا بھی خیال رکھتا ہے، اس کی ترتیب کا بھی خیال رکھتا ہے، اور جب وہ ان دونوں چیزوں کا خیال رکھتا ہے تو وہ لڑی بہت ہی خوبصورت صورت میں ہمارے سامنے آتی ہے۔ تو اسی طریقے سے ہمارے جو کام ہیں اگر وہ نظم و ضبط کے ساتھ ہوں گے، ڈسپلن کے ساتھ ہوں گے، تو ہمارے کام بھی اچھے انداز میں ہو سکیں گے، اور اگر ہم نظم و ضبط کا خیال نہیں رکھیں گے، ڈسپلن کا خیال نہیں رکھیں گے، تو ہمارے کاموں میں نقصان بھی ہو سکتا ہے، اور وہ فوائد جو ہم حاصل کرنا چاہتے ہیں وہ فوائد حاصل نہیں ہو سکتے۔ ایک اور آیت ہے جس میں اللہ تبارک و تعالی نے جو شہد کی مکھی ہے اس کے نظم و ضبط کو بیان کیا ہے۔ اللہ تبارک و تعالی سورہ نحل کی آیت نمبر 68 اور 69 میں ارشاد فرماتا ہے، وَأَوْحَى رَبُّكَ إِلَى النَّحْلِ أَنِ اتَّخِذِي مِنَ الْجِبَالِ بُيُوتًا وَمِنَ الشَّجَرِ وَمِمَّا يَعْرِشُونَ۔ ارشاد فرمایا کہ تمہارے رب نے شہد کی مکھی کے دل میں یہ بات ڈال دی کہ وہ پہاڑوں، درختوں اور چھتوں میں گھر بنائے۔ یہ فرسٹ اسٹیپ ہے، اس کو سکھا دیا گیا کہ کس انداز میں اس نے گھر بنانا ہے۔ اس کے بعد ارشاد فرمایا، پھر تمام پھلوں سے وہ کھائے، وہ رس چوسے اور اپنے رب کے بنائے ہوئے نرم راستوں میں چلے۔ یہاں پر اللہ تبارک و تعالی نے ہنی بی شہد کی مکھی کو یہ بھی سکھایا کہ اس نے گھر کہاں اور کس انداز میں بنانا ہے۔ پھر اس کو یہ بیان کیا کہ جو اس کے بعد کا کام ہے، یعنی جو وہ شہد بناتی ہے، اسے کس انداز میں اس کو پروڈکشن کرنی ہے، یعنی پھلوں کو چوسنا ہے۔ اور پھر اللہ تبارک و تعالی نے یہ بھی ارشاد فرمایا کہ مختلف راستوں سے ہوتے ہوئے اسے وہاں تک پہنچنا ہے۔ اور یہ سائنس کی تحقیق بھی ہے کہ جو ہنی بی ہے، جو شہد کی مکھی ہے، ان کی پوری سلطنت ہوتی ہے، تقریباً 4 سے 8 ہزار افراد ان کے سلطنت کے اندر موجود ہوتے ہیں۔ اور جس طرح ایک امیر بنایا جاتا ہے، تو شہد کی مکھیاں اپنی ایک ملکہ بناتی ہیں، اور پھر سب اس کی اتباع کرتے ہیں، اس کے حکم کے پیروکار ہوتے ہیں۔ وہ جیسا حکم کرتی ہے، تمام کی تمام شہد کی مکھیاں اس کے حکم کے مطابق چلتی ہیں۔ تو یہ اللہ تبارک و تعالی نے شہد کی مکھیوں کے اندر ایک نظم و ضبط رکھا ہے کہ وہ اپنا کام اس انداز میں کرتی ہیں، اور پھر جس راستے پر جاتی ہیں اسی راستے سے واپس آتی ہیں، اس میں بھٹکتی نہیں ہیں۔ یہ اللہ تبارک و تعالی نے شہد کی مکھیوں کے اندر یہ نظم و ضبط فرمایا ہے۔ اور پھر اس کا فائدہ کیا ہوتا ہے؟ اللہ تبارک و تعالی ارشاد فرماتا ہے، اس کے پیٹ سے پھر ایک پینے کی چیز نکلتی ہے جسے ہم شہد کہتے ہیں۔ پینے کی چیز نکلتی ہے، وہ مختلف رنگوں کی ہوتی ہے۔ اور پھر فائدہ کیا حاصل ہوتا ہے؟ فائدہ یہ حاصل ہوتا ہے کہ لوگوں کی شفا اس کے اندر موجود ہے۔ تو یہ دیکھیں کہ جب شہد کی مکھی نظم و ضبط کے ساتھ کام کرتی ہے، اپنے اسی بتائے ہوئے راستوں کے مطابق چلتی ہے، اور بعض پھلوں اور بعض پھولوں سے وہ جب رس چوستی ہے، تو پھر اس کو رزلٹ کیا ملتا ہے؟ رزلٹ شہد کی مکھی کو شہد کی صورت میں ملتا ہے۔ اور پھر اس میں فوائد کس کے ہیں؟ اس میں لوگوں کے منافع رکھ دیے گئے ہیں، لوگوں کے لیے اس میں فائدے رکھ دیے گئے ہیں۔ تو دیکھیں، یہ بھی ڈسپلن کی اعلیٰ مثال ہے کہ جب شہد کی مکھیاں نظم و ضبط کے ساتھ کام کرتی ہیں، اپنے بتائے ہوئے اصولوں اور طریقوں کے مطابق چلتی ہیں، تو انہیں بھی فائدہ حاصل ہوتا ہے، اور پھر اس میں تمام لوگوں کے لیے بھی فوائد رکھ دیے گئے ہیں۔ تو یہ نظم و ضبط سے کام کرنے کا فائدہ ہوتا ہے۔ تو ہمیں بھی چاہیے کہ ہم اپنی زندگی کے اندر سارے کے سارے کام نظم و ضبط کے ساتھ کریں۔ انشاءاللہ آگے چل کر میں کچھ مثالیں بھی بیان کروں گا کہ جس میں ہم نظم و ضبط کا خیال نہیں رکھ پاتے، پھر اس کا نقصان بھی ہوتا ہے۔ ایک اور آیت کی طرف چلتے ہیں۔ اللہ تبارک و تعالی بارگاہ نبوی صلی اللہ علیہ وسلم میں جانے کا نظم و ضبط اور ڈسپلن کو بیان فرما رہا ہے۔ اللہ تبارک و تعالی سورہ حجرات میں فرماتا ہے، یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی، اے ایمان والو، نبی کی بارگاہ میں اپنی آوازوں کو بلند نہ کرو، ولا تجہروا له بالقول، اور زور زور سے باتیں نہ کرو، کجہر بعضکم لبعض ان تحبط اعمالکم وانتم لا تشعرون، کہ تم جس طرح آپس میں دوسرے کے ساتھ بلند آواز سے باتیں کرتے ہو، اس طرح نبی علیہ الصلوۃ والسلام کی بارگاہ میں آواز کو بلند نہ کرو، اس طرح گفتگو نہ کرو۔ پھر جب اس ڈسپلن کی خلاف ورزی کی جائے گی تو کیا ہوگا؟ فرمایا کہ تمہارے اعمال برباد ہو جائیں گے اور تمہیں خبر بھی نہیں ہوگی۔ تو یہ بارگاہ نبوی علیہ الصلوۃ والسلام کی میں جانے کے آداب اور وہاں کا ڈسپلن، وہاں کا نظم و ضبط اللہ تبارک و تعالی نے خود ارشاد فرمایا ہے۔ تو ہم بہت ساری آیات پر غور کر سکتے ہیں، تو میں نے 2-3 آیات آپ کے سامنے پیش کی ہیں جس میں ہمیں نظم و ضبط کے بارے میں سیکھنے کو ملتا ہے۔ اسی طریقے سے جو عبادات ہم پر لازم کی گئی ہیں، اس میں بھی ہم دیکھتے ہیں کہ ہمیں نظم و ضبط کی تعلیم دی گئی ہے، کیونکہ اسلام ہمیں ڈسپلن سے کام کرنے کا حکم ارشاد فرماتا ہے۔ ہماری عبادات کے اندر، ہمارے روزمرہ کے معمولات کے اندر ڈسپلن ہمیں سکھایا جاتا ہے۔ تو سب سے بنیادی عبادت جو نماز ہے، اس میں آپ دیکھیں आपको अव्वल ता आखिर नज्म व जब्त और डिसिप्लिन मिलेगा। और वैसे भी अल्लाह तबारक व ताला को ये बात पसंद है कि हर काम नज्म व जब्त के साथ किया जाए। इमाम बैहकी रहमतुल्लाह ताला अलैह ने एक हदीस पाक बयान की है, फरमाते हैं कि इन्नल्लाह ताला युहिब्बु इज़ा अमिला अहदुकुम अमलन अन युत्किनहु। फरमाया कि अल्लाह तबारक व ताला इस बात को महबूब रखता है कि जब तुम कोई काम करो तो उसे सलीके के साथ करो, अच्छे अंदाज में करो। तो ये अल्लाह तबारक व ताला को भी महबूब है कि कोई काम किया जाए तो डिसिप्लिन के साथ, उसके उसूलों के मुताबिक और उसके तरीके कार के मुताबिक वो काम किया जाए, तभी उस काम को करने के फवायद हमें हासिल हो सकते हैं। तो हम चलते हैं कि इबादत में से जो एक इबादत नमाज है, उसमें हमें क्या तरीके कार सिखाया जा रहा है, क्या डिसिप्लिन सिखाया जा रहा है। आप देखें कि जब हम नमाज बा जमात पढ़ते हैं तो हमें कैसा जबरदस्त डिसिप्लिन सिखाया जाता है कि सफ़ें बराबर होनी चाहिए, कंप्लीट होनी चाहिए, दरमियान में खला नहीं होना चाहिए। ये नज़्म व ज़ब्त की आला मिसाल है। हदीसे पाक में आता है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, नमाज में अपनी सफ़ों को कायम रखो, कि जो सफ़ों को कायम रखना है ये नमाज के हुस्न में से, नमाज की खूबसूरती में से है। तो देखें, एक तो हमें नज़्म व ज़ब्त सिखाया गया कि जब नमाज पढ़ने आओ तो जमात के साथ जब तुम नमाज पढ़ रहे हो तो अपनी सफ़ों को बराबर रखो, सफ़ों में खला नहीं होना चाहिए। और फिर उसका फायदा क्या होता है, फरमाया कि ये नमाज के हुस्न में से है। और बहुत सारी अहादीस मुबारक मौजूद हैं जिसमें ये बात बयान की गई है कि जब सफ़ों को बंदा कायम रखता है, अच्छे अंदाज में खड़ा होता है, तो उसको क्या फवायद हासिल होते हैं। तो ये नमाज बा जमात ये डिसिप्लिन की एक बहुत ही आला मिसाल है। इसी तरीके से जब हम नमाज पढ़ते हैं तो हम वजू करते हैं, तो इसके बारे में भी हमें डिसिप्लिन सिखाया गया। फरमाया इदा तवद्दा अहदुकुम फअहसिन वुदूअहू। इरशाद फरमाया जब तुम नमाज के लिए वुजू करो तो तुम अच्छे अंदाज में वुजू करो। अब आप देखें कि तहारत जो है ये नमाज की शराइत में से है। अब जब तहारत ही दुरुस्त नहीं होगी तो आगे के मामलात कैसे दुरुस्त होंगे। तो पहले ही हमें डिसिप्लिन सिखा दिया गया कि जब तुम नमाज के लिए तहारत हासिल करोगे, वुजू करोगे, तो तुम्हें चाहिए कि तुम वुजू भी अच्छे अंदाज में करो। इसी तरीके से हम वजू करने के बाद नमाज पढ़ने जाते हैं तो हमें नमाज की तरफ जाने का भी तरीकेकार इरशाद फरमा दिया गया। हदीसे पाक में आता है, इदा समितुमुल इकामा, जब तुम इकामत सुनो, अजान को सुनो, तो फरमाया कि उसकी तरफ जाओ, नमाज की तरफ बढ़ो। और आगे फरमाया वा अलैकुमुस सकीना, और तुम पर सकीना यानी इत्मीनान और सुकून लाजिम है। इसके बारे में शारहीन ने यह भी इरशाद फरमाया कि सुकून का माना यह है, इत्मीनान का माना यह है कि बंदा जाते हुए बिला जरूरत इधर उधर ना देखे और बिला जरूरत अपने हाथों वगैरह को हरकत ना दे, यानी जो चलने के आदाब हैं उसका ख्याल रखे और बेजा गुफ्तगु के अंदर मशगूल ना हो। तो यह भी हमें नमाज की तरफ जाने के आदाब और डिसिप्लिन सिखाया गया है। अगर इसके मुताबिक हम जाएंगे तो इंशाअल्लाह अज़्ज़वजल इसकी भी बरकतें हमें नसीब होंगी। इसी तरीके से हम मस्जिद पहुंच गए, अब वहां पर इंटर होने के आदाब भी हमें बयान किए गए कि वहां पर इंटर होने के बाद हमें कौन कौन से काम सर अंजाम देने हैं, इसका भी हमें एक निजाम और एक नज्म व ज़ब्त, एक डिसिप्लिन बयान किया गया। हदीस पाक में आता है, जब मस्जिद में दाखिल हो तो दो रकत पढ़ लिया करो। जब कोई शख्स मस्जिद में जाए तो उसको चाहिए कि वो दो रकत पढ़ ले, यानी गैर मकरू वक्त में वो दो रकत पढ़ ले। फिर फरमाया फिर जिक्रुल्लाह में मशगूल हो जाए। एक अदब सिखाया गया, एक डिसिप्लिन सिखाया गया कि जब मस्जिद में चले जाओ दो रकत नमाज अदा कर लो, अगर मकरू वक्त है तो फिर उस वक्त में अदा नहीं की जाएगी। और फिर क्या करना है, फरमाया कि जिक्रुल्लाह में मशगूल हो जाओ, और अगर जिक्रुल्लाह में मशगूल नहीं होते तो फरमाया कि फिर खामोश हो जाओ। और फिर इरशाद फरमाया कि दुनिया की बातों में मशगूल ना हो। तो ये भी हमें मस्जिद का एक डिसिप्लिन सिखाया गया है कि हमें किस अंदाज में मस्जिद में जाना है और फिर मस्जिद में जाने के बाद क्या अंदाज इख्तियार करना है। तो अल्लाह तबारक व ताला ने नमाज के हवाले से ये नज्म व ज़ब्त मुसलमानों को बयान किया है। और हम थ्योरी पढ़ते हैं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने प्रैक्टिकल करके हमें ये सारे के सारे आदाब बयान किए हैं। इन डिसिप्लिन को नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अमल करके अपनी उम्मत तक पहुंचाया है। तो हमें चाहिए कि हम भी अपने कामों के अंदर डिसिप्लिन पैदा करें। और दीगर इबादात की तरफ हम अगर जाएं तो रोजे के अंदर भी एक डिसिप्लिन नजर आता है, उसका एक वक्त है, उस वक्त के अंदर नियत करनी है, एक वक्त के अंदर तक सहरी हम खा सकते हैं, एक वक्त पर जाकर हम रोजा अपना इफ्तार करते हैं। तो तमाम के तमाम ये हमें डिसिप्लिन की तालीम दे रहा है। इसी तरीके से आप देखें कि हज ये कितना मुनज्जम मुसलमानों का इज्तिमा है कि जहां पर मुसलमानों और इस्लाम की शान और शौकत जाहिर होती है, उसका एक वक्त बयान कर दिया गया मिना जाना है, अरफात जाना है, मुजदलिफा जाना है, इस वक्त में कंकरियां मारनी है, इस वक्त से लेकर इस वक्त तक तवाफ ज़ियारा करना है, उसके बाद तवाफ वदा करना है, ये सारा का सारा डिसिप्लिन बयान कर दिया गया। अब अगर कोई शख्स इस डिसिप्लिन के मुताबिक अमल नहीं करता, इस नज्म व ज़ब्त को तोड़ता है, तो वो दीनी एतबार से भी परेशानी का शिकार होता है, आजमाइश में आ जाता है, और वो दुनियावी एतबार से भी बसा औकात परेशानी में मुबतला हो जाता है। तो हर काम के अंदर डिसिप्लिन बहुत ज्यादा जरूरी है। अब हम ये सुनते हैं कि जब हम डिसिप्लिन से कोई काम करते हैं तो उसका हमें क्या फायदा हासिल होता है। डिसिप्लिन से काम करने का सबसे बड़ा फायदा ये होता है कि बंदा वक्त जाया नहीं करता, उसे पता होता है कि ये डिसिप्लिन में से है, ये नज्म व ज़ब्त में से है कि ये काम इस वक्त से लेकर इस वक्त में करना है, या इस काम को करने का ये वक्त दिया गया है। तो हमें चाहिए कि हम जब कोई काम करें तो उसको वक्त पर ही करें, और ये भी डिसिप्लिन में से नज्म व ज़ब्त में से है। और वैसे भी अल्लाह तबारक व ताला ने कुरान पाक में इरशाद फरमाया, इन्ना सलाता कानत अलल मुमिनीना किताबं मौकूता, कि बेशक नमाज ये मुसलमानों पर एक वक्त मुकर्रर करके फर्ज की गई है। तो नमाज भी हमें वक्त की पाबंदी सिखाती है। तो जब बंदे को पता होगा कि मुझे ये काम इस वक्त में करना है तो वो उस वक्त में करेगा, तो उसको बहुत सारे फवायद भी हासिल होंगे। तो नज्म व ज़ब्त से चलने का, डिसिप्लिन को अपनाने का एक बड़ा फायदा ये होता है कि बंदा वक्त जाया नहीं करता। दूसरा फायदा क्या होता है कि एक शख्स जब नज्म व ज़ब्त से काम करेगा, अपने तरीकेकार के मुताबिक काम करेगा, तो उसके अंदर अच्छी आदत पैदा होंगी, क्योंकि अच्छी आदत भी हमें नज्म व ज़ब्त और डिसिप्लिन सिखाती है। तो दूसरा बड़ा फायदा ये होता है कि बंदा अपने अंदर गुड हैबिट्स पैदा करता है, अच्छी आदतें पैदा करता है। एक और फायदा ये होता है कि बंदा अपना मुहासबा करता है, अकाउंटेबिलिटी करता है, और वो सोचता है कि मैंने ये काम नज्म व ज़ब्त के साथ करना है, इस अंदाज में करना है, तो उस बारे में गौर व फिक्र भी करता है, उस काम को करने के दुरुस्त तरीके और दुरुस्त उसूल को वो अपनाता है। तो इस तरह उसके अंदर एक सेल्फ एक अकाउंटेबिलिटी की सूरत पैदा होती है, वो अपना मुहासबा करने में कामयाब हो जाता है। और अल्हम्दुलिल्लाह दावत इस्लामी के मदनी माहौल में तो अमीर अहले सुन्नत दामत बरकातुहुल आलिया ने हमें रोजाना के बेस पर हमें अपना मुहासबा करने के लिए मदनी इनामात का रिसाला दिया है। तो इस तरह भी जब बंदा अपना मुहासबा करता है तो वो नज्म व ज़ब्त के साथ काम करने में कामयाब हो सकता है। तो हमारी तहरीक भी, हमारी दावत इस्लामी भी हमें नज्म व ज़ब्त से काम करना सिखाती है। इसी तरीके से जब बंदा डिसिप्लिन के साथ काम करता है, तो आप देखें जब मैंने हनी बी की मिसाल दी, शहद की मक्खी की मिसाल दी, तो वहां क्या हुआ, वहां जब उसने नज्म व ज़ब्त के साथ काम किया तो उसे शहद की सूरत में एक बहुत बड़ी कामयाबी हासिल हुई। जब बंदा नज्म व ज़ब्त के साथ काम करता है, डिसिप्लिन के साथ काम करता है, तो उसे क्या फायदा हासिल होता है, उसे कामयाबी हासिल होती है, वो सक्सेस उसको मिल जाती है। और आज के दौर में हर बंदा सक्सेस तलाश करता है, वो किस तरह कामयाब हो इसके तरीके का तलाश करता है। तो कामयाबी हासिल करने का एक बेहतरीन जो जरिया है वो डिसिप्लिन है, नज्म व ज़ब्त है। जब बंदा नज्म व ज़ब्त के साथ चलेगा, डिसिप्लिन के साथ काम करेगा, तो उस काम के अंदर वो कामयाब भी हो जाएगा, नुमाया भी होगा, मुमताज होगा, लोगों की नजरों में आएगा, और तरक्की के रास्ते उसके लिए खुलते चले जाएंगे। इसी तरीके से एक और फायदा यह है कि बंदा सीधी राह पर रहता है। जाहिर है कि जब बंदा अच्छी आदत अपनाएगा, बुरी आदतों को छोड़ देगा, तो वो सीधी राह पर रहेगा। और दीनी एतबार से भी देखें, जो काम हमें नज्म व ज़ब्त के साथ करने की तालीम दी गई है, जब वो काम हम नज्म व ज़ब्त के साथ करेंगे, डिसिप्लिन के साथ करेंगे, तो बुरी आदतों से बचे रहेंगे, क्योंकि बुरी आदतों को अपनाना ये डिसिप्लिन नहीं है। और वैसे भी हमारे सिलसिले का नाम भी अच्छी और बुरी आदतें हैं, तो हमें अच्छी आदतें अपनानी है, बुरी आदतों को छोड़ना है। जब हम अच्छी आदतें अपनाएंगे तो बुरी आदतें खुद ब खुद दूर होती चली जाएंगी, क्योंकि जो अच्छी आदत है उसी के अपोजिट हम देखेंगे तो एक बुरी आदत हमें नजर आएगी। तो अच्छी आदत हम अपनाएंगे, नज्म व ज़ब्त को अपनाएंगे, तो जो बुरी आदत है, जो एक गैर इंतजामी अंदाज में काम करना है, वो हमसे दूर होता चला जाएगा। तो इस तरह बंदा अच्छी आदत को अपनाने भी कामयाब हो जाता है और बुरी आदतें उससे दूर हो जाती हैं। तो ये एक एक खुलासा था नज्म व ज़ब्त के हवाले से। तो अब हमें ये गौर करना है कि हमारी डेली रूटीन में, नॉर्मल लाइफ के अंदर कितने ही ऐसे काम हैं कि जो हमें नज्म व ज़ब्त से करने चाहिए, लेकिन हम उसमें नज्म व ज़ब्त कायम नहीं कर पाते। मिसाल के तौर पर हम अपने घर के अंदर देखते हैं कि जो चीज जहां रखने की है, जो चीज जहां पर होनी चाहिए, क्या वो वहां पर होती है। हम कोई चीज इस्तेमाल करने के लिए उठाते हैं, फिर हम उसे कहाँ रखते हैं, ये भी नज्म व ज़ब्त है, ये भी डिसिप्लिन है कि हम कोई चीज यूज करें तो उसको उसी जगह पर वापस रखें। इसका फायदा क्या होगा कि आपके यूज करने के बाद घर का कोई और फर्द उसको यूज करेगा तो उसे वो चीज उसी जगह पर मिलेगी, तो उसका टाइम भी वेस्ट नहीं होगा और वो अपनी मतलूबा शय آسانی کے ساتھ حاصل کرنے میں کامیاب ہو جائے گا۔ تو یہ ہمیں اپنے گھر کے اندر غور کرنا ہے کہ ہم اپنے گھر کے اندر ڈسپلن سے کام کرتے ہیں یا نہیں، جو چیز جہاں ہونی چاہیے اس کو وہاں رکھتے ہیں یا ادھر ادھر رکھ کے بھول جاتے ہیں، تو یہ نظم و ضبط کے خلاف ہے، ڈسپلن کے خلاف ہے۔ اسی طریقے سے ہم تھوڑا گھر کے باہر نکلیں تو اپنا جو ویسٹیج ہوتا ہے، گھر کا کچرا وغیرہ ہوتا ہے، وہ ہم راستے میں پھینک دیتے ہیں یا ہم گھر کے باہر رکھ دیتے ہیں، یہ بھی ڈسپلن کے خلاف ہے، نظم و ضبط کے خلاف ہے۔ کیونکہ نظم و ضبط کا معنی ہوتا ہے موتیوں کو لڑی میں پرونا، یعنی سیکوینس سے کوئی کام کرنا، اس جس چیز کی جو جگہ ہے اس کو اسی مقام پر رکھنا۔ اب آپ سمجھ سکتے ہیں کہ کچرا رکھنے کی جگہ گھر کا باہری حصہ تو نہیں ہوتا، اس کی ایک اور جگہ ہے جسے وہاں پر ہونا چاہیے اور ہم کچرے کو وہاں پر نہیں رکھتے، تو یہ بھی ایک ڈسپلن کے خلاف کام کرنا ہے۔ پھر اس کے نقصان ہوتے ہیں، جب ہم ڈسپلن کے خلاف کام کرتے ہیں تو اس کا نقصان یہ ہوتا ہے کہ بسا اوقات گندگی ہوتی ہے، اسی سے بیماریاں پھیلتی ہیں، پڑوسیوں کو تکلیف ہوتی ہے۔ تو ایک کام میں نظم و ضبط نہ رکھنے کا نقصان کیا ہوا کہ اتنے سارے ہمیں پرابلمس کو فیس کرنا پڑا، بیماری بھی اس سے پیدا ہوتی ہے، پڑوسیوں کو پرابلم ہوتی ہے، بلکہ ہمیں خود بھی پرابلم ہوتی ہے۔ بسا اوقات ہم کچرا رکھ کے بھول جاتے ہیں اور پھر وہ ہمارا ہی رکھا ہوا کچرا ہمیں نقصان پہنچا رہا ہوتا ہے، تو اپنا بھی نقصان ہوتا ہے، دوسروں کا بھی نقصان ہوتا ہے۔ تو اس کا بھی بہت زیادہ خیال رکھنا چاہیے کہ جو گھر کا کچرا وغیرہ ہوتا ہے اس کو اسی جگہ پر ڈالیں کہ جو اس کی جگہ ہے۔ اسی طریقے سے ہم اب بلڈنگ سے باہر آ جاتے ہیں، فلیٹ سے باہر آ جاتے ہیں، تو پارکنگ، پارکنگ کے معاملے میں بھی نظم و ضبط کا خیال رکھنا چاہیے، لیکن ایک بڑی تعداد ہوتی ہے جو پارکنگ کے معاملے میں نظم و ضبط کا خیال نہیں رکھتی۔ جس انداز میں پارکنگ کرنی چاہیے تھی اس انداز میں پارکنگ نہ کرنے کا نقصان کیا ہوتا ہے، ٹریفک بڑھ جاتا ہے، یا اگر گلی کے اندر آپ کوئی ایسی جگہ پر گاڑی پارک کر دیں، اس انداز میں بائک پارک کر دیں، تو دوسروں کو پرابلم ہوتی ہے، بسا اوقات ایمرجنسی کیس ہوتا ہے، تو اس سے بھی دوسروں کو پرابلم فیس کرنی پڑتی ہے، وہ باہر نکل نہیں سکتے گلی سے، تو یہ ٹریفک کے معاملات بھی ڈسٹرب ہوتے ہیں، تو یہ بھی نظم و ضبط کا خیال نہ رکھنے کی وجہ سے ہوتا ہے۔ تو ہمیں چاہیے کہ ہم جب اپنی گاڑی پارک کریں، بائک کو پارک کریں، تو جو انداز اس کا بیان کیا گیا ہے اسی انداز میں پارک کرنا چاہیے۔ پھر ڈرائیونگ کے معاملات ہم دیکھ لیں کہ ڈرائیونگ کے معاملات میں نظم و ضبط کا خیال رکھنا بہت ہی زیادہ ضروری ہے۔ یہ سگنلز بنائے جاتے ہیں، یہ بھی ڈسپلن سکھاتے ہیں، اور اس کے ساتھ جو اس کی ضروریات کی چیزیں ہیں، جیسے اگر آپ بائک چلا رہے ہیں تو آپ ہیلمٹ پہنیں، یہ ڈسپلن ہے۔ اسی طریقے سے سائڈ گلاسز کا ہونا، یہ ڈسپلن ہے۔ اب اس ڈسپلن کی خلاف ورزی کرنے کا کیا نقصان ہوتا ہے؟ ایکسیڈنٹس ہو جاتے ہیں، بسا اوقات شرمندگی کا سامنا کرنا پڑ جاتا ہے۔ تو یہ چیزیں ہمیں ڈسپلن سکھاتی ہیں، ہمارا اسلام ہمیں ڈسپلن سکھاتا ہے، لیکن ہم ڈسپلن کے مطابق کام نہیں کر پاتے۔ اسی طریقے سے ڈرائیونگ کی بات چلی ہے تو بہت سارے لوگ رانگ وے پر آ رہے ہوتے ہیں، یہ بھی ڈسپلن اور نظم و ضبط کے خلاف ہے۔ کہ ڈسپلن یہ ہے کہ بندہ اپنے وے پر چلے، جو اس کا روٹ ہے اسی راستے پر چلے، لیکن لوگ جو ہے رانگ وے سے آ رہے ہوتے ہیں، تو اس سے کیا نقصان ہوتا ہے؟ اس سے بھی یہی نقصان ہوتا ہے، ایکسیڈنٹ کا خطرہ بڑھ جاتا ہے، راہ چلتے ہوئے کو پرابلم ہو جاتی ہے، بسا اوقات اپنی بائک، اپنی گاڑی کو نقصان ہو جاتا ہے، اپنی جان کو خطرہ ہو جاتا ہے، چھوٹے بچے ساتھ ہوتے ہیں اس کا نقصان ہو جاتا ہے۔ اسی طریقے سے ڈرائیونگ ہی کی بات لیں تو ڈرائیونگ میں جتنے افراد کو بٹھانا یہ ہمیں چاہیے، اتنے افراد کو ہم نہیں بٹھاتے، زیادہ لوگ بیٹھ جاتے ہیں، اس سے بھی نقصان ہوتا ہے۔ تو یہ ساری چیزیں ڈسپلن میں ہی آتی ہیں، لیکن ہم ان چیزوں کا خیال نہیں رکھ پاتے۔ تو اسی طریقے سے ایک بہت ہی امپورٹنٹ ایشو یہ بھی ہے، جہاں ہمیں ڈسپلن کا خیال رکھنا بہت ضروری ہے، کہ بسا اوقات ہم بل بھروانے جاتے ہیں یا کوئی فارم سبمٹ کروانے جاتے ہیں تو وہاں پر کیو ہوتی ہے، لائن ہوتی ہے، تو یہ لائن ہمیں ڈسپلن ہی بتا رہی ہوتی ہے، نظم و ضبط سکھا رہی ہوتی ہے کہ آپ نے اس لائن میں لگ کر اپنی باری کا ویٹ کرنا ہے۔ لیکن لوگ کیا کرتے ہیں، بسا اوقات لائن توڑ دیتے ہیں، شور شرابا کرتے ہیں، تو یہ بھی نظم و ضبط کے خلاف ہے، ڈسپلن کے خلاف ہے۔ تو اس لیے ہمیں چاہیے کہ ہم ڈسپلن، جو ایک اچھی عادت ہے، اس کو اپنائیں، اور جو بری عادات ہیں، جو ڈسپلن کے خلاف چیزیں جاتی ہیں، اس سے ہم بچا جائے، تو انشاءاللہ عزوجل ہمیں بہت سارے فوائد حاصل ہوں گے۔ اللہ تبارک و تعالی ہمیں اس اچھی عادت کو اپنانے اور بری عادت کو چھوڑنے کی توفیق عطا فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔
میرا ہے عمل بس تیرے واسطے ہو، کر اخلاص ایسا عطا یا الہی، کر اخلاص ایسا عطا یا الہی۔